نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد. الله تعالى شأنه هنا ہمیں دنیا میں ہمیشہ کے لیے نہیں بھیجا ہے، یہاں جو بھی آتا ہے کچھ مدت گزار کر واپس جہاں سے آیا تھا وہیں چلا جاتا ہے آخرت میں. جب یہ بات ہے کہ اس دنیا میں ہر شخص جانے ہی کے لیے آتا ہے، تو ہر وقت اس سفر کے لیے تیار رہنا چاہیے. بعض بزرگان دین سے یہ منقول ہے کہ اگر ہمیں پتہ چل جائے کہ آج ملک الموت آنے والے ہیں اور ہماری روح قبض کرنے والے ہیں، تو ہماری زندگی میں کوئی فرق نہیں آئے گا. اس لیے کہ ہم نے اپنی ذات پر محنت کر کے دل میں فکر آخرت ایسی پیدا کر لی ہے کہ ہر دن ایسا ہی گزرتا ہے جیسا کہ آخری دن ہو. ہر لمحے ہم ملک الموت کو لبیک کہنے کے لیے تیار رہتے ہیں. تو آخرت کی ہر وقت تیاری میں لگے رہنا چاہیے، اور ہر اچھے عمل کو کرنے کی کوشش کرنی چاہیے، اور اگر ہو جائے تو اسے اللہ تعالی شانہ کی توفیق سمجھنا چاہیے، اور اللہ تعالی شانہ کی توفیق سمجھ کر اس پر شکر ادا کرنا چاہیے، اور اگر غلطی ہو جائے تو اسے اللہ کی نافرمانی خیال کرنا چاہیے، غلط کام خیال کرنا چاہیے، یہ غلطی ہو گئی اس کا احساس ہونا چاہیے اور اس پر استغفار ہونا چاہیے. آپ صلی اللہ علیہ وآلہ وسلم نے ایک دعا فرمائی ہے، اللہم اجعلنی من الذین اذا احسنوا استبشروا. اے اللہ مجھے ان لوگوں میں سے بنا دے کہ جب وہ اچھا کام کریں، جب وہ اچھا کام کرتے ہیں تو خوش ہوتے ہیں. مجھے ان لوگوں میں سے بنا دے کہ جب وہ اچھا کام کرتے ہیں تو خوش ہوتے ہیں، بشارت حاصل کرتے ہیں، انہیں ایسا لگتا ہے کہ اللہ نے ہم سے بہت اچھا کام کروایا اور یہ اللہ کا بہت بڑا احسان ہوا ہم پر کہ ہم نے کوئی اچھا کام کیا اللہ کی توفیق سے. والذین اذا اساؤوا استغفروا، اور جب وہ برائی میں مبتلا ہو جاتے ہیں، غلط کام کرتے ہیں، تو انہیں اس بات کا احساس ہوتا ہے کہ ہم نے غلط کام کیا ہے، ہم نے غلطی کی ہے، دل جو ہے وہ برا محسوس ہوتا ہے، اور پھر اس غلطی کو درست کرنے کے لیے وہ استغفار کرتے ہیں. تو جو بھی آخرت کی فکر میں رہتے ہیں وہ ہمیشہ کوشش کرتے ہیں کہ برائی سے بچیں اور اچھائی اختیار کریں. اللہ تعالی شانہ کے حقوق کا بھی وہ بہت زیادہ خیال کرتے ہیں، اور اللہ کے بندوں کے حقوق کا بھی بہت زیادہ خیال کرتے ہیں، اس لیے کہ وہ سمجھتے ہیں کہ اللہ کے حقوق کو پامال کرنا یہ بھی آخرت میں وبال جان ہے, اور اللہ کے بندوں کے حقوق کو پامال کرنا یہ بھی آخرت میں وبال جان ہے. تو پوری کوشش کرتے ہیں کہ وہ اللہ کے حقوق کو بھی ادا کریں, اللہ کے بندوں کے حقوق کو بھی ادا کریں. وہ پوری کوشش کرتے ہیں کہ عبادات میں بھی چستی ہو اور معاملات کی درستگی بھی ہو, معاشرت بھی ٹھیک ہو اور حسن اخلاق کا بھی اہتمام ہو. دین کے تمام شعبوں کو وہ مضبوطی سے پکڑے ہوئے ہوتے ہیں, اس لیے کہ وہ جانتے ہیں کہ عبادات درست ہیں لیکن معاملات, معاشرت اور حسن اخلاق میں گڑبڑ ہے تو آخرت میں نجات نہیں ہوگی. وہ جانتے ہیں کہ معاملات ٹھیک ہیں لیکن معاشرت, حسن اخلاق اور عبادات ٹھیک نہیں ہیں, پھر پکڑ ہوگی. یہ استحضار ہے انہیں. تو فکر آخرت ہو بھائی, آخرت کا ڈر ہو, آخرت کی فکر ہو. یہ جو بڑے حضرات کہتے ہوئے سنائی دیتے ہیں کہ کاش کہ میں تنکا ہوتا, کاش کہ میں گھاس ہوتا, کاش کہ میں چڑیا ہوتا, کاش کہ میں درخت کا پتا ہوتا, کاش کہ میں درخت کی ٹہنی ہوتا. کیوں یہ سب باتیں کیوں کہتے تھے؟ اس لیے کہ انہیں آخرت کی فکر تھی کہ پتہ نہیں آخرت میں کیا ہوگا. اگر میں درخت کا پتا ہوتا, خشک ہو جاتا, جلا دیا جاتا, خشک ہوتا, ہوا میں اڑتا رہتا, ہرا بھرا پتا ہوتا تو کوئی بکری کھا جاتی, کوئی بھینس کھا جاتی, قصہ ختم ہو جاتا. تنکا ہوتا تو بھی وہی بات, گھاس ہوتا تو بھی وہی بات, اگر چڑیا ہوتا کوئی جانور مجھے کھا جاتا, میں تبھی موت مر جاتا چڑیا ہوتا. لیکن آخرت میں تو کچھ بھی نہیں ہے. تو یہ دنیا کے سارے منصب, دنیا کی ساری عزت اور دنیا کی تمام نعمت کے ہوتے ہوئے بھی وہ یہ تمنا کرتے تھے کہ کاش کہ ان چیزوں میں سے کوئی چیز نہ ہوتی اور میں ایک چڑیا ہوتی, یہ کچھ نہ ہوتا اور میں تنکا ہوتا. ہم تو یہ تصور کرنے کے لیے تیار نہیں. بہترین گاڑی ہے, بہترین گھر ہے, بیوی بچے ہیں, عزت ہے, تو بھائی ہم کیوں تنکا بننا پسند کریں؟ لیکن نہیں, انہیں آخرت کا خوف تھا, آخرت کا خوف تھا, وہ ڈرتے تھے. ایک صحابی رضی اللہ تعالی عنہ انتقال کا جب وقت قریب ہوا تو بہت رونے لگے. تو لوگوں نے کہا کہ آپ کیوں روتے ہیں, آپ صحابی رسول ہیں صلی اللہ علیہ وآلہ وسلم. تو انہوں نے کہا کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے یہ ارشاد فرمایا تھا کہ اللہ تعالی شانہ نے روحوں کو پیدا کیا, انسانوں کو پیدا کیا, عالم ارواح میں روح کی شکل میں تھی, اور اللہ تعالی شانہ نے آدھی روحوں کو ایک مٹھی میں لے لیا اور باقی آدھی روحوں کو دوسری مٹھی میں لے لیا, دو مٹھیوں میں یوں کر کے لے لیا. اب اللہ جل جلالہ عام نوالہ کا ہمارے جیسا جسم نہیں ہے, ہمارے جیسا ہاتھ نہیں ہے, ہماری جیسی انگلیاں نہیں ہے. تو یوں مٹھی میں اللہ نے لے لیا, اس کا مطلب یہ نہیں ہے کہ مٹھی میں اس طرح لیا ہمارے جیسا ہاتھ ہے. اللہ جل جلالہ عام نوالہ کا ہاتھ ہمارے جیسا نہیں ہے. ہمارے جیسا ہاتھ ہوتا تو پھر ہمارے جیسا جسم بھی ہوتا, لیکن اللہ جسم سے پاک ہیں, اللہ کا جسم نہیں. اگر جسم ہوتا ہے تو جسم محتاج ہوتا ہے جگہ کا, بغیر جگہ کے جسم میں رہ نہیں سکتا. اگر جسم ہوتا ہے تو جسم کا ایک رخ ہوتا ہے, جہت. تو آگے اگر کوئی چیز نظر آ رہی ہے تو دائیں بائیں پیچھے نظر نہیں آتی, اگر دائیں طرف یوں دیکھے تو ادھر نظر نہیں آتی. یہ کمزوریاں ہیں, اور اللہ تعالی شانہ اس قسم کی کمزوریوں سے پاک ہے. لیس کمثلہ شیء, اللہ تعالی شانہ جیسی کوئی چیز نہیں ہے. ولم یکن لہ کفوا احد, اس کے برابر کوئی نہیں, اس کے ہمسر کوئی نہیں. تو اس کا معنی جو ہے کہ اللہ نے ایک مٹھی میں آدھی روحوں کو لے لیا، دوسری مٹھی میں باقی آدھی کو، یا دو حصوں کی روحیں ہاتھ میں آ گئی، اس کا مطلب یہ ہے کہ دو حصے روحوں کی کر دی، روحوں کو دو حصوں میں تقسیم کر دیا، اور تقسیم کرنے کے بعد ایک طرف والی روح کے لیے کہہ دیا کہ ہذہ للجنہ، یہ ساری روحیں جنت کے لیے ہے، اور یہ ساری روحیں جہنم کے لیے ہے۔ تو وہ صحابی رضی اللہ عنہ فرماتے کہ میں رو اس لیے رہا ہوں کہ مجھے پتا نہیں کہ اس وقت میں ادھر تھا یا ادھر، یہ تو اب میری روح نکلے گی، اور روح نکل کر آخرت میں جائے گی تو پتا چلے گا کہ میں جنتی ہوں یا جہنمی ہوں، اس لیے میں رو رہا ہوں۔ یہ غلبہ خوف تھا، خشیت۔ اب صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کو رضی اللہ عنہم ورضوا عنہ کا جب مزدہ سنایا گیا تھا کہ اللہ ان سے راضی اور وہ اللہ سے راضی، پھر بھی یہ خوف کیوں تھا ان کو؟ یہ خوف ان کو کیوں تھا کہ پتہ نہیں آخرت میں کیا ہوگا؟ تو جب خشیت اور خوف کا غلبہ ہوتا ہے تو اس وقت محفوظ ہونے کے باوجود بھی وقتی طور پر آدمی ہل جاتا ہے۔ اس کی مثال ہے کہ ہم اگر ابھی کسی جگہ زو میں چلے جائیں اور شیر پنجرے میں ہو اور آپ اس شیر کو دیکھ رہے ہوں تو آپ کو 100% پتا ہے کہ شیر پنجرے میں ہے اور آپ محفوظ ہیں، آپ کو کچھ ہونے والا نہیں ہے، لیکن جیسے ہی وہ شیر چلتا ہوا دھاڑے مارتا ہوا آپ کی طرف آئے گا تو آپ 2-4 قدم پیچھے ہٹ جائیں گے، حالانکہ وہ شیر پنجرے میں ہے، آپ کو 100% یقین ہے کہ شیر پنجرے سے باہر نہیں آ سکے گا، میں محفوظ ہوں۔ اس کے باوجود جب شیر پر نظر پڑتی ہے اور شیر کا خوف جو ہے وہ سر پر دماغ پر مستولی ہوتا ہے تو وقتی طور پر انسان یہ بھول جاتا ہے کہ میں محفوظ جگہ پر ہوں، تو تھوڑی دیر کے لیے وہ ایک دم خوف پیدا ہو جاتا ہے، اور پھر جب تھوڑا اپنے ہوش کو سنبھالتا ہے تو پھر اطمینان ہوتا ہے کہ نہیں، یہ تو پنجرے کے اندر ہے، میں محفوظ ہوں۔ تو صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین اور انبیاء علیہ الصلاۃ والسلام، انہیں پتا تھا کہ ہم محفوظ اور معصوم ہیں، انبیاء معصوم اور صحابہ محفوظ، انہیں یہ پتا تھا کہ ہمارے بارے میں، تو حضرت ابوبکر صدیق رضی اللہ عنہ کو معلوم تھا کہ میرے بارے میں بار بار کہا گیا ہے کہ ابوبکر جنت میں ہے، ابوبکر جنت میں ہے، ابوبکر جنت میں ہے، تو میں تو محفوظ جگہ میں ہوں، جہنم سے میں بہت دور ہوں۔ لیکن جب اللہ جل جلالہ وعم نوالہ کا پکڑ کا غلبہ ہوتا تھا تو وقتی طور پر وہ بھول جاتے تھے کہ میرے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا بشارت سنائی تھی، تو وہ بھی گھبرا جاتے تھے، 2-4 قدم پیچھے لے لیتے تھے اور کہتے تھے کہ کاش کہ میں بھی تنکا ہوتا۔ اور پھر جب یہ خوف کی کیفیت دور ہوتی تھی تو پھر قلب کو اطمینان ہو جاتا تھا۔ یہ ہیومن نیچر ہے، یہ انسانی فطرت ہے۔ تو ان حضرات کا اللہ کی ذات سے تعلق کتنا تھا کہ کبھی اللہ کی رحمت کی طرف نظر ہوتی تھی تو کبھی اللہ کی پکڑ کی طرف بھی نظر ہوتی تھی۔ اصل جو سمجھنے کی بات ہے وہ کہ ہمارا اس لائن کا کوئی اللہ سے تعلق ہی نہیں ہے، ہمیں موت یاد نہیں آتی، ہمیں یہ خیال نہیں آتا کہ میں اچانک جا سکتا ہوں، اچانک مر سکتا ہوں۔ ابھی ایک ڈاکٹر صاحب آئے تھے، ہمارے دوست ہیں، تو ملنے کے لیے آئے تھے، تو وہ مجھ سے کہہ رہے تھے کہ ہمارے شہر میں ایک 22 سال کا لڑکا جو ایرو اسپیس انجینئرنگ کی ڈگری کر رہا تھا اور بہت کامیابی کے ساتھ 2 سال اس نے پورے کر لیے تھے، بہت اچھے گریڈز کے ساتھ، 22 سال کی عمر اس کی، اور 2 سال اس نے ایرو اسپیس میں انجینئرنگ میں کامیابی کے ساتھ ترقی کے منازل طے کر لی تھی، اب آگے 1 یا 2 سال جو بھی ہوں گے उसके बाद उसे डिग्री मिलती, डिग्री मिलने के बाद पता नहीं बेचारे ने क्या क्या अरमान होंगे उसके दिल में, लेकिन बगैर किसी पेशगी वार्निंग के तंबीह के रास्ते में चल रहा था और स्ट्रोक हो गया, और स्ट्रोक हो गया और एक तरफ के जिस्म ने काम करना बंद कर दिया, और स्ट्रोक की वजह से दिमाग के उस हिस्से में कोई खराबी आ गई जिसका ताल्लुक जुबान से है, तो 22 साल की उम्र में गूंगा हो गया, बिल्कुल जुबान अब काम ही नहीं कर रही। तो मैं आपसे दरख्वास्त भी करूंगा कि उस बच्चे के लिए दुआ भी फरमाएं कि अल्लाह ताला उसे सेहत दे, उसे आफियत दे, फिर उसे चलता फिरता कर दे, और अल्लाह ताला सब लोगों को इस किस्म के अमराज से हिफाजत नसीब करे, और अल्लाह उसके माँ बाप को और उसके भाइयों को बहनों को पूरे खानदान को सब्र जमील अता फरमाए। लेकिन मैं ये अर्ज कर रहा हूं कि इस दुनिया की किसी भी चीज पर एतिमाद नहीं किया जा सकता, यहां की कोई चीज भरोसे वाली नहीं है, कोई चीज भरोसे वाली नहीं है। दुनिया में ऐसे लोग गुजरे हैं बड़ी तादाद में जो ये कहा करते थे कि हमारी सात, इतना खजाना मेरे पास है कि हमारी सात नस्लें खाएगी, वो फख्र और गुरूर के साथ कहते थे, जा 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 अपना काम कर, तू मेरा क्या बिगाड़ लेगा, मेरे पास इतना है कि मेरी सात नस्लें खाएगी। और अल्लाह ताला शानहु ने बीमारी में मुब्तला किया, वो एक बीमारी वो सात नस्लों की सारी जो पूंजी थी वो खा गई, एक बीमारी, और वो एक बीमारी सात नस्लों की पूंजी खा गई, इलाज करा करा के थक गए, सारी पूंजी खत्म हो गई, और वही जो कल तक ये कह रहे थे कि जा जा अपना काम कर, तू मेरा क्या बिगाड़ लेगा, मेरे पास सात नस्लों की पूंजी है, वही उसके पास जाकर के भीख मांगने लगा कि भाई रोटी खाने के लिए पैसे दो। इस दुनिया की किसी चीज का कोई भरोसा नहीं, भरोसा तो आखिरत का है, आखिरत का, और वो आखिरत का भरोसा भी इसलिए कि खाली के कायनात ने इस दुनिया की जो जगह है इसकी हर चीज को भरोसेदार नहीं बनाया है, और वहां की चीज को उसने भरोसेदार बनाया है। उसने ये कहा है कि यहां आने के बाद कोई बीमार नहीं होगा, उसने कहा है कि यहां आने के बाद कोई बूढ़ा नहीं होगा, उसने कहा है कि यहां आने के बाद कोई मरेगा नहीं, यहां आने के बाद कोई जलील नहीं होगा, यहां आने के बाद कोई दिल मेला नहीं करेगा, सब प्यार मोहब्बत से रहेंगे। ये उन्होंने कहा है कि यहां की जिंदगी भरोसे वाली है, और उन्होंने कहा है कि दुनिया की कोई चीज भरोसे वाली नहीं, ये दुनिया बड़ी बेवफा है संभलना, यहां की कोई चीज भरोसे वाली नहीं। मां बाप पर भी भरोसा 100% नहीं किया जा सकता, यहां की कोई चीज भरोसे वाली नहीं। अगर आप भरोसे के साथ निकल गए तो अल्हम्दुलिल्लाह। औलाद पर भी 100% भरोसा नहीं किया जा सकता, बीवी पर भी, शोहर पर भी, दोस्त पर भी, दुनिया में किसी पर भरोसा नहीं किया जा सकता। नहीं, मैं ये नहीं कह रहा हूं कि किसी पे भरोसा मत करो, इससे कि भरोसा तो करना पड़ेगा, हालात अगर अच्छे नजर आते हैं भरोसा करना पड़ेगा, भरोसा करेंगे तभी शादी होगी, शादी के बाद भी एक दूसरे पर भरोसा करेंगे तो गाड़ी चलेगी, लेकिन कुछ कह नहीं सकते कि क्या हो सकता है, कुछ नहीं कह सकते। ये जो मशहूर है ना कि इस मुल्क में 3 W का कोई एतबार नहीं, ऐसा कहते हैं, इस मुल्क में 3 W का कोई एतबार नहीं, वेदर का कोई एतबार नहीं, वर्क का कोई एतबार नहीं, और वुमन का कोई, वाइफ का कोई एतबार नहीं। ये सिर्फ 3 चीजों के लिए नहीं, दुनिया की किसी भी चीज का इंग्लैंड में या इंग्लैंड के बाहर किसी जगह भरोसा नहीं, कोई चीज भरोसे की नहीं है। आपकी खुद की जिंदगी पर कोई भरोसा नहीं है, किस वक्त आपकी रूह निकल जाए, आपकी आपकी खुद की जो सलाहियत है उस पर कोई भरोसा नहीं कि कब वो सलाहियतें खत्म हो जाए, सलाहियत की आपकी जो सालहियत और नेकी है उस पर भी कोई भरोसा नहीं कि कब आप सिराते मुस्तकीम से रास्ता चुक करके आप बुराई में मुबतला हो जाए। कोई कुछ नहीं कह सकता, किसी चीज का कोई भरोसा नहीं है। तो जिस ऐसी जगह जहां किसी चीज का भरोसा नहीं, वहां हम हमारी सेहत पर और हमारी इज्जत पर और हमारे माल पर और हमारी दौलत पर भरोसा करके बैठे रहें, और उस जगह के लिए जहां भरोसा ही कोई तैयारी ही ना करें, कोई तैयारी ही ना करें। एक आका था, उसका एक गुलाम था, तो गुलाम जरा भोला भाला था, लेकिन कभी भोले भाले लोग ان سے بھی اللہ جل جلالہ وعمن والہ سبق کی باتیں کہلواتے ہیں, کبھی بچوں سے بھی سبق کی باتیں کہلواتے ہیں. اللہ تو بڑے کریم ہیں, اللہ ہمیں سیدھے راستے پر لانے کے لیے جانوروں سے بھی سبق دلاتے ہیں, جانوروں سے بھی. ایک چور اور ڈاکو تھا, وہ اپنے ساتھیوں کے ساتھ ڈکیٹی کے لیے جنگل سے گزر رہا تھا کہ ایک جگہ پڑا انہوں نے ڈالا, تو وہاں دیکھا کہ ایک اندھا سانپ ہے. تو پڑا انہوں نے ڈالا تو تھوڑی دیر میں ہی ان کو اندازہ ہو گیا کہ یہ سانپ اندھا ہے. جنگل میں جو لوگ رہتے ہیں انہیں اندازہ ہو جاتا ہے جانوروں وغیرہ کا کہ یہ اندھا ہے. تو بیٹھے بیٹھے اللہ نے اس سردار کے دل میں یہ خیال ڈالا. دیکھو اللہ ایسے چوروں کے کوئی کو بھی ہدایت دیتے ہیں, دل میں یہ خیال ڈالا کہ یہ سانپ ہے, اندھا ہے, یہ زندہ کیسے رہتا ہوگا, یہ کھاتا پیتا کیسے ہوگا. بس یہ اس کو جستجو ہوئی تو اس نے یہ طے کر لیا کہ اب میں اس کو دیکھتا رہوں گا کہ اس کے ساتھ ہوتا گیا ہے. وہ وہیں پڑا ہوا تھا, وہ سانپ یوں یوں تھوڑی بہت حرکت کرتا تھا, وہیں پڑا ہوا تھا. تو اس نے دیکھا کہ تھوڑی دیر کے بعد ایک پرندہ آیا, اور پرندہ یوں اڑتا ہوا آیا, اور اڑتا ہوا آ کر کے اپنے پروں کی وہ پھڑ پھڑاہٹ کے ساتھ وہ ہوا ہی میں رہا. تو وہ اس طرح وہ اپنے پروں کو کی پھڑ پھڑاہٹ کے ساتھ وہ ہوا میں یوں معلق تھا, تو وہ اور چیں 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 تو کر نہیں سکتا تھا اس لیے کہ منہ میں کچھ تھا. تو وہ اس کی پھڑ پھڑاہٹ کو سن کر کے وہ سانپ جو ہے وہ سمجھ گیا کہ یہ میرا ٹیفن دینے کے لیے آیا ہوا ہے. تو اس نے سانپ نے یوں کر کے منہ کھول دیا, تو اس نے یوں جو کچھ منہ میں تھا وہ چونچ سے اس کے منہ میں ڈال دیا. پھر وہ چلا گیا, پھر وہ آیا, پھر وہ چلا گیا, پھر وہ آیا, پھر وہ چلا گیا, پھر وہ آیا, پھر وہ چلا گیا, پھر وہ آیا. دیکھو اللہ جل جلالہ وعمن والہ نے یہ سبق دیا اس کو. تو اللہ تعالیٰ شانہ تو اپنے بندوں کو سبق دیتے ہیں, یعنی جانوروں سے بھی سبق دیتے ہیں. تو اس نے اپنے ساتھیوں کو بلایا اور کہا کہ بھئی میں چوری سے توبہ کر چکا ہوں, چوری تو میں اس لیے کرتا تھا کہ ذہن ایسا بنا ہوا تھا کہ چوری کے بغیر پیٹ کیسے بھروں گا, لیکن آج میں نے دیکھا کہ میرا مالک اور خالق جب ایسے اندھے سانپ کو ایسے پرندے سے روزی پہنچاتا ہے جو پرندہ اس کا دشمن اور یہ سانپ اس کا دشمن, وہ قریب بھی نہیں آتا پرندہ, جب اللہ اس سے اس کو روزی پہنچاتا ہے تو میں تو مشرف المخلوقات اور وہ بھی آن حضرت صلی اللہ علیہ وسلم کی امت کا مسلمان, کیا مجھے اللہ روزی نہیں دے گا؟ اللہ کبھی کبھی چھوٹے چھوٹے بچوں سے ایسا جملہ بلواتا ہے کہ ہمیں سبق ملتا ہے, چھوٹے چھوٹے بچوں سے ہمیں سبق ملتا ہے. امام ابو حنیفہ رحمۃ اللہ علیہ ایک مرتبہ کہیں تشریف لے جا رہے تھے, بارش کا موسم تھا, تو ایک لڑکا جو ہے وہ جیسے ہمارے بچے جب برف باری ہوتی ہے تو کھیلتے ہیں, پھسلتے ہوئے جاتے ہیں, تو وہ اچھلتے کودتے ہوئے جا رہا تھا. تو امام ابو حنیفہ رحمۃ اللہ علیہ کو ترس آ گیا, تو امام ابو حنیفہ رحمۃ اللہ علیہ نے فرمایا کہ میاں صاحب زادے بیٹے ذرا خیال کر کے چلو, اس لیے کہ اگر تم پھسلو گے تو تمہاری کوئی ہڈی ٹوٹ جائے گی, ذرا خیال کرو. اب وہ تو فقہ مسائل وغیرہ کو کچھ جانتا وانتا نہیں تھا, وہ تو چھوٹا سا بچہ تھا, لیکن اللہ نے یہ جملہ بلوایا, کہا کہ آپ میری فکر نہ کیجیے, آپ اپنی فکر کیجیے, اس لیے کہ میں اگر پھسلا تو اکیلا پھسلوں گا, آپ اگر پھسلے تو قیامت تک پوری امت پھسل جائے گی. اس کا مطلب یہ ہے کہ میرے چلنے کی فکر نہ کیجیے, آپ قرآن اور حدیث سے جو مسائل کا استنباط کرتے ہیں اور فتاوی لکھتے ہیں اس میں ذرا غور و فکر کیجیے, اس لیے کہ آپ نے اگر کوئی غلط مسئلہ بیان کر دیا تو قیامت تک امت غلط چیز پر چلے گی. دیکھو چھوٹے بچے سے بھی. تو وہ تھا تو ذرا بھولا بھلا. تو ایک دن وہ آقا نے اسے ایک بہت خوبصورت لاٹھی دی اور یہ کہا کہ میری طرف سے تجھے انعام ہے اس وصیت کے ساتھ کہ تجھ سے زیادہ کسی بے وقوف سے تیری جب ملاقات ہو یہ لاٹھی تو اسے ہدیے میں دے دینا. بھیا اس کے ساتھ ایک مذاق کیا, دل لگی کی. آقا بیمار پڑا, بیمار پڑا, اور اس نے سوچا کہ اب زندہ رہنے والے نہیں ہیں, تو سب سے معافی وافی مانگنے لگا. تو اس کو بھی بلایا اور کہا کہ بھائی تیرے ساتھ بہت زیادتی ہوئی ہے, دل لگی بھی کرتا تھا, چھیڑ چھاڑ بھی کرتا تھا, مجھے معاف کر دے. تو وہ تو بھولا تھا, तो कहा कि आप माफी मांग रहे हैं, आप कहीं जा रहे हैं? तो कहा कि हां मैं जा रहा हूं। कहां जा रहे हैं आप? तो बहुत लंबा सफर है, ऐसी जगह जा रहा हूं जहां से वापस आना नहीं है। क्योंकि अच्छा, बहुत दूर की जगह और फिर ऐसी जगह जहां से वापस आना नहीं है। तो आप जब छोटा मोटा सफर करते हैं तो एक हफ्ता पहले से हमें काम में लगा देते हैं कि भाई मेरा लंदन का सफर है, मेरा बाटली का सफर है, घोड़ा तैयार करो, सामान तैयार करो, थैले तैयार करो, खाने पीने की चीजें तैयार करो, हमारा 10 दिन जाने में लगेंगे, 10 दिन आने में लगेंगे। तो ये छोटे मोटे सफर में आप बहुत तैयारी करवाते थे, तो आप कह रहे हैं कि बहुत लंबा सफर और वहां जाने के बाद वापस आना ही नहीं है, तो कोई तैयारी वैयारी आपने करवाई है कि नहीं? मैंने तो कुछ देखा नहीं, इसलिए पूछ रहा हूं। तो बड़े अफसोस के साथ कहा कि नहीं, वहां के लिए तो कोई तैयारी मैंने नहीं की है। अफसोस के साथ उसने कहा कि मैंने उस जगह के लिए तो कोई तैयारी नहीं की है। तो वो जो गुलाम था वो कमरे से बाहर चला गया, और कमरे से बाहर चला गया और वापस वो लकड़ी लेकर आया, और लकड़ी लेकर के उसने ये कहा कि आका, मुझे ऐसा याद पड़ता है कि आपने मुझसे ये कहा था कि ये लाठी मैं तुझे हदिये में दे रहा हूं, और ये लाठी तू अपने पास रखना, कब तक? जब तक कि तुझे तुझसे ज्यादा बेवकूफ आदमी न मिले। तो ये मैं आपको दे रहा हूं, अब आपको दे रहा हूं, इसलिए कि आप मुझसे भी ज्यादा बेवकूफ हैं, और आपसे ज्यादा बेवकूफ तो कोई मुझे मिलेगा ही नहीं। कि छोटे मोटे सफर के लिए इतनी तैयारियां, डांट डपट, फुना चीज है कि नहीं, फुना चीज तैयार करो, और लंबा सफर और ऐसा सफर जहां से वापस आना नहीं है, उसके लिए आप खुद कह रहे हैं कि कोई तैयारी नहीं की। अल्लाह अकबर, अल्लाह अकबर। इसलिए मेरे भाइयों, हमें ये फिक्र की आखिरत करनी, आखिरत की फिक्र करनी है, फिक्र आखिरत दिल में पैदा हो जाए। एक दिन मरना है, आखिर मौत है, बार बार ये ख्याल आए, एक दिन मरना है, आखिर मौत है, कर ले जो करना है, आखिर मौत है। अपने आईने में अपनी शक्ल को देख करके फैसला मत करो, आईने में अपनी शक्ल को देखकर फैसला मत करो। हम सब पैदा हुए थे तो एक दिन के थे, और अब हमारी उम्र 54 साल हो गई, 54 हो गए। कोई हमसे कम होगा, कोई हमसे ज्यादा होगा, लेकिन हमें तो ऐसा ही लगता है कि जैसा उस वक्त थे वैसे ही है। आज भी पहली मर्तबा जब मिरर में देखा था, आईने में देखा था, उस वक्त जैसे नजर आए थे वैसे ही है। ये मत देखो, जरा गिना भी करो कि उमूमन दुनिया में 65 साल तक एक इंसान रहता है, 60-65 साल की उम्र है। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मेरी उम्मत की जो एवरेज उम्र है वो 60 से 70 के दरमियान है। तो 65 ले लो, 65 तो गिनो कि 65 में से 54 चले गए, तो अगर मैं 65 तक जिंदा रहता हूं तो 11 साल बाकी रह गए, और 11 साल में से 1/3 सोने में चले जाएंगे, तो 8 साल से कम रह गए, और 8 साल में से आधे जो है वो इंसान की जरूरत में चले जाएंगे, तो और आधे रह गए। तो मेरे पास कितना वक्त रहा है अपनी आखिरत बनाने के लिए? इसलिए आखिरत की फिक्र हो, आखिरत की फिक्र हो, आखिरत की फिक्र हो। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमाए, हमें फिक्र आखिरत नसीब फरमावे। वो दुनिया किस काम की जिसके वो दुनिया की खुशी किस काम की जिसके नतीजे में आखिरत का हमेशा का रंज मिले, और दुनिया का वो रंज क्या नुकसान दे है। रंज, रोजे रखे तो रंज हुआ, तकलीफ, हराम के पैसे आ रहे थे लेकिन हमने जाने दिए, और मुर्गी वगैरह की जगह पर बस खुश्क रोटी और रोटी और दाल खा ली, रंज, रंज हुआ, गम हुआ, बदनजरी में मुब्तला नहीं हुए और आंखें नीची कर ली, रंज हुआ, और ये सारे नाजायज कामों से खुशी मिली। तो वो दुनिया की खुशी किस काम की जिसके नतीजे में आखिरत का हमेशा का रंज मिले, और वो दुनिया का रंज क्या नुकसानदेह है और क्या मुजिर है कि जिसके नतीजे में आखिरत की हमेशा की खुशी मिले। करूं कुर्बान अपनी सारी खुशियां, करूं कुर्बान अपनी सारी खुशियां تو اپنا غم عطا کر، تیری محبت کا غم عطا کر کہ میں تڑپوں تیری محبت میں. جب کسی سے محبت ہو جاتی ہے اور اس سے دوری ہوتی ہے، جس سے محبت ہو جاتی ہے اس سے دوری ہوتی ہے، تو اس ایک کی دوری کی وجہ سے آدمی اتنا بے چین رہتا ہے کہ کسی بھی خوشی میں اس کا دل نہیں لگتا. تو اللہ جل جلالہ وعم نوالہ کا وصال دنیا میں تو ممکن نہیں ہے کہ آنکھوں سے ہم اللہ کو دیکھ سکے اور اپنے دل کو ٹھنڈا کر سکے، اپنی آنکھوں کو ٹھنڈا کر سکے، لیکن پھر بھی وہ کہتا ہے کہ آپ کی محبت ہمارے دل میں ڈال دیجئے اور پھر ہم تڑپیں اس غم میں کہ اللہ کو کب دیکھوں، اللہ سے کب ملاقات کروں. اور اس کے لیے ظاہر ہے کہ جب یہ کیفیت ہو جائے گی کہ اللہ سے کب ملوں، اللہ سے کب ملوں، تو دنیا کی ساری خوشیاں برباد ہو جائیں گی. تو کہا کوئی بات نہیں، کروں قربان اپنی ساری خوشیاں، تو اپنا غم عطا کر دل بدل دے، میرا دل بدل دے، دل سے یہ سب چیزیں نکال دے اور اپنی محبت عطا کر اور اپنی محبت کا غم عطا کر، اس کے لیے میں ساری خوشیوں کو قربان کرنے کے لیے تیار ہوں. تو آخرت کی تیاری کرو. لا دار للمرء بعد الموت يسكنها الا التي كانت قبل الموت يبنيها فان بناها بخير طاب مسكنه وان بناها بشر خاب بانيها. امام شافعی رحمت اللہ علیہ کے اشعار ہیں، اعلی درجے کی فکر آخرت والی. اللہ اکبر اللہ اکبر. یہ امام شافعی رحمۃ اللہ علیہ ہیں، امام ابو حنیفہ رحمۃ اللہ علیہ ہیں، امام مالک رحمۃ اللہ علیہ ہیں، امام احمد ابن حنبل رحمۃ اللہ علیہ ہیں، امام بخاری رحمۃ اللہ علیہ ہیں، امام مسلم رحمۃ اللہ علیہ ہیں. یہ بڑے بڑے حضرات جو مفسرین، محدثین، فقہا اور علماء جو گزرے ہیں ہمارے دور تک کے، ان کی تو زندگیاں ہی عجیب تھی. بس دو ہی کام تھے، علم اور عمل، 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 دو ہی کام تھے ان کے، علم اور عمل، علم اور عمل، علم اور عمل. ایسا نہیں کہ ان کی صرف علمی محنت تھی، نہیں، علمی محنت عمل کے لیے تھی. تو ان کے علم سے دوسروں نے اتنا فائدہ نہیں اٹھایا جتنا انہوں نے خود اٹھایا. سب سے زیادہ علم پر انہوں نے عمل کیا، باقی دوسروں نے بھی بہت عمل کیا ہوگا، لیکن جتنا خود انہوں نے عمل کیا اتنا شاید کسی اور نے نہیں کیا ہوگا. اس لیے کہ مقصود ان کا یہ تھا کہ ہم علم حاصل کریں، اور اس کے دو مقصد تھے، ایک تو یہ کہ اس پہ خود عمل کریں، دوسرا یہ کہ دوسروں کو عمل پر لائیں. یہ دو چیزوں میں ان کی زندگیاں گزری. یہ نہیں کہ صرف علم حاصل کریں اور بہت بڑا بڑے علامہ ہو جائیں، بہت بڑے محدث ہو جائیں، بہت بڑے مفسر ہو جائیں، اور علمی ذخیرہ کتابوں کی شکل میں علوم امت کے لیے چھوڑ کر کے جائیں کہ بہت بڑا کام کر کے گئے. نہ، یہ علم جو ہے، علم، یہ علم مجھ تک کیسے پہنچے، میں کیسے علم حاصل کروں، اس پر میں عمل کرنے والا کیسے بن جاؤں، اور اسے دوسروں تک کیسے پہنچاؤں اور وہ بھی عمل کرنے والے کیسے بن جائے. اگر کتاب تصنیف کرتے تھے تو صرف یہ نہیں ہوتا تھا کہ میں نے کتاب تصنیف کر دی، اب نہیں، تصنیف کرتے تھے اور دل میں جذبہ ہوتا تھا کہ اللہ کرے کہ میری کتاب ہزاروں لاکھوں انسان قیامت تک پڑھتے رہیں اور اس پہ عمل کرتے رہیں. تو انہوں نے علم حاصل کیا عمل کے لیے، اور انہوں نے دوسروں کو تعلیم دی عمل کروانے کے لیے. علم برائے علم حاصل نہیں کیا، اور تعلیم برائے تعلیم نہیں دی. علم حاصل کیا خود عمل کرنے کے لیے، اور دوسروں کو سکھایا عمل کروانے کے لیے. اسی لیے ان کی تعلیم میں بھی بہت برکت تھی، ان کی تعلیم میں بہت برکت تھی. جب وہ پڑھانے کے لیے بیٹھتے تھے حدیث تفسیر، تو ان کے پاس پڑھنے والے ولی بن جاتے تھے، پڑھنے والے ولی بن جاتے تھے، طالب علمی کے زمانے میں ولی بن جاتے تھے. اس لیے کہ وہ اسی نیت سے پڑھاتے تھے، اسی محنت سے پڑھاتے تھے کہ یہ میرے پاس پڑھنے والے جو ہیں وہ علم اخذ کر کے اس پہ عمل کرنے والے بن جائے. تو امام شافعی رحمۃ اللہ علیہ کتنے بڑے آدمی، اللہ اکبر اللہ اکبر، اتنے بڑے آدمی، اتنے بڑے آدمی، علم اور عمل دونوں میں اعلیٰ درجہ، علم اور عمل دونوں میں اعلیٰ درجہ امام شافعی رحمۃ اللہ علیہ کا. عجیب عجیب حالات ہیں امام شافعی رحمۃ اللہ علیہ کے، لیکن جب انتقال ہو رہا ہے تو کسی نے ان سے پوچھا کہ طبیعت کیسی ہے آپ کی، آپ نے صبح کیسی کی، آپ کی آج صبح کیسی ہوئی، تو انہوں نے یہ کہا کہ اصبحت من الدنیا راحلہ ولی اخوانی مفارقہ ولی کاسل منیت شاربہ. انہوں نے یہ کہا کہ بس सुबह किस हालत में की क्या बताऊं, मैंने सुबह इस हालत में की कि मैं दुनिया से कूच करके आखिरत की तरफ जा रहा हूं, ऐसा लग रहा है कि आज मेरा सफर हो जाएगा। मैंने सुबह इस हालत में की कि अपने दोस्तों से अलग हो रहा हूं। मैंने सुबह इस हालत में की कि मैं मौत का जाम पीने वाला हूं आज। बोले कासिल मनीयत शारिबा, और फिर आगे फरमाया कि ला अदरी, अल्लाहु अकबर, ला अदरी रूही तसीरो इलल जन्नति फौहन्नेहा अम इलन नार फौअज़ीहा। मुझे इस वक्त समझ में नहीं आ रहा, यानी पूरी जिंदगी खत्म हो गई। किसमें खत्म हो गई? इल्म अमल में और तालीम व तरबियत में, इल्म अमल में और तालीम व तरबियत में। जरा देखते थे शागिर्दों में कोई कोताही तो फौरन तंबीह करते थे, पकड़ करते थे उनकी। तो इल्म और अमल में और तालीम और तरबियत में गुजरी जिंदगी, लेकिन फिर भी क्या कहते हैं मौत के वक्त कि मुझे मालूम नहीं कि मैं मेरी रूह को मुबारकबाद दूं या मेरी रूह की ताजियत करूं। समझ में नहीं आता, इसलिए कि अगर ये जहन्नम में जा रही है तो मुझे ताजियत करनी चाहिए कि आई फील सॉरी फॉर यू, आई एम सॉरी। और अगर ये जन्नत में जा रही है तो मुझे रूह को मुबारकबाद देना चाहिए कि मुबारकबाद तू जन्नत में जा रही है। तो कहते हैं कि मुझे पता नहीं है कि मेरी रूह जन्नत में जाने वाली है या जहन्नम में, इसलिए मुझे पता नहीं है कि मैं उसे मुबारकबाद दूं या उसकी ताजियत करूं। वही फिक्र, वो फिक्र का गलबा था, इस वजह से समझ में उस वक्त नहीं आ रहा था कि अब क्या होने वाला है आगे। तो ये इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि ला दार लिल मरए बाद अल मौत यस्कुनुहा, मरने के बाद किसी भी इंसान के लिए कोई घर नहीं है आखिरत में जिसमें वो ठहर सके। आखिरत में कोई घर नहीं है, इल्लल्लती कानत कबल अल मौत यबनीहा, मगर वो घर जिसे वो मरने से पहले बनाता है। आखिरत का घर मरने के बाद नहीं मिलेगा, अभी हमें बनाना पड़ेगा। वहां प्लॉट खाली है, जन्नत का प्लॉट भी खाली और जहन्नम का प्लॉट भी खाली। हर एक के लिए जन्नत में भी प्लॉट है और जहन्नम में भी प्लॉट है। अगर एक शख्स बुरे आमाल करता है तो जहन्नम का घर तैयार होता है, अच्छे आमाल करता है तो जन्नत का तैयार होता है। अगर वो मुनकिर होता है अल्लाह का और कुफर की हालत में आमाल करता है तो सिर्फ उसका जहन्नम का तैयार होता है। मोमिन है और सिर्फ अच्छे काम करता है तो सिर्फ जन्नत का प्लॉट तैयार होता है, वहां तामीरात होती है। और अगर एक मोमिन है और मोमिन होने की हालत में गुनाह भी करता है तो जन्नत में भी घर तैयार हो रहा है, जहन्नम में भी। पहले जहन्नम में थोड़े दिन के लिए उस घर में रहेगा, फिर जाएगा जन्नत में। यहां रहकर के हम आखिरत का घर तैयार कर रहे हैं। हजरत इब्राहिम अलैहिस्सलाम ने क्या कहा था, आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए मेराज के बाद, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरे जद्दे अमजद हजरत इब्राहिम अलैहिस्सलाम से मेरी मुलाकात हुई और उन्होंने मुझे कहा कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मेरी तरफ से अपनी उम्मत को सलाम कह देना। अलैहिस्सलाम, कितना कितना बड़ा शर्फ कि इब्राहिम अलैहिस्सलाम जैसे जलीलुल कद्र पैगंबर हम जैसे उम्मतियों पर सलाम भेजे, और फिर ये सलाम कयामत तक आने वाली उम्मत तक पहुंचे। इसलिए ये सही हदीस रही अब तक, और मुहद्दिसीन उसे महफूज करते 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 चलाते आए 1400 साल तक। और सही हदीस है इसलिए ये आगे कयामत तक चलेगी, मशहूर हदीस, ताकि हर उम्मती तक ये हदीस पहुंचे और हर उम्मती को इब्राहिम अलैहिस्सलाम का सलाम पहुंचे। हमारे शेख की तरफ से हमें सलाम पहुंच जाता है, कोई कहता है कि आपको खास नाम लेकर कहा है कि उनको सलाम, कितने खुश हो जाते हैं। ऐसा कहा है कि एकेडमी वालों को सलाम कह देना, कितने एकेडमी वालों को सलाम, इस उम्मत को इब्राहिम अलैहिस्सलाम सलाम कहे, सब कहो भाई अलैहिस्सलाम, सलाम का जवाब देना चाहिए। और फिर कहा कि आप अपनी उम्मत को कह देना कि जन्नत चटियल मैदान है, जन्नत में कुछ है नहीं, जन्नत चटियल मैदान है। आप कुछ दुनिया में करोगे तो जन्नत में कुछ बनेगा, आपको दुनिया में काम करना पड़ेगा जो कुछ करोगे। और ये फरमाया कि जन्नत में अगर तुम दरख्त लगाना चाहते हो तो उन्होंने कहा कि एक मरतबा तीसरा कलीमा पढ़ो, सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर का एक मरतबा कोई पढ़ेगा तो जन्नत में एक दरख्त लग जाएगा, दूसरी मरतबा पढ़ेगा तो दूसरा दरख्त, तीसरी मरतबा पढ़ेगा तो तीसरा दरख्त, चौथी मरतबा पढ़ेगा तो चौथा दरख्त। अब गार्डन की जैसी साइज होगी वैसे प्लॉट की साइज होगी, वैसे महल की साइज होगी। अब हमारे और आपके ऊपर है कि कितनी मर्तबा पढ़ करके कितना बड़ा उस जन्नत के महल को बनाना है। तो इमाम शाफी रहमतुल्लाह अलैह के शेर पर ही अपनी बात को खत्म करना चाहता हूं। ला दार लिल मर इबाद अल मौत यस्कुनुहा इल्ला अल्लती कानत क़ब्ल अल मौत यबनीहा। मरने के बाद इंसान के लिए जन्नत में रहने के लिए कोई जगह नहीं है, कोई घर नहीं है, मगर वो घर जिसे वो इस दुनिया में रहकर बनाता है। कोई अगर ये सोचे कि मैं वहां जाकर के बनाऊंगा, ना यहां रहकर बनाना पड़ेगा। फइन बनाहा बिखैरिन ताबा मस्कनुहू, अगर वो खैर के जरिए बनाएगा तो उसका ठिकाना बहुत अच्छा होगा, इसलिए कि जन्नत में होगा। और वह इन बनाहा बिशर्रिन, और अगर वो बुरे कामों से बनाएगा, खाबा बानीहा, तो इस घर को बनाने वाला नुकसान उठाएगा, खाइब खासिर रहेगा। इसलिए मेरे भाइयों, आखिरत की फिक्र पैदा करो। मैं भी इसका मोहताज हूं, सबसे पहले अपने नफ्स ही को मुखातब बना रहा हूं। मैं खुद गफलत में पड़ा हुआ हूं, मैं खुद मोहताज हूं इस नसीहत का। अल्लाह हम सबको तौफीक नसीब फरमावे। बस आखिरत की फिक्र दिल में पैदा करो, इसके लिए जो है मौत का सोचो, अपनी मौत का सोचो, अपनी उम्र का सोचो। फिर अगर कोई जवान है तो वो ये सोचे कि बहुत सारे जवान भी तो दुनिया से चले गए, और अगर ये कि नहीं हम जवानी में जाने वाले नहीं है, तो ये सोचे कि कहीं ऐसा ना हो कि हमारी बदअमली की वजह से हम कहीं कुफ्र में मुब्तला हो जाएं। ये सोचे कि अगर कुफ्र में मुब्तला नहीं होने वाले हैं तो कोई बात नहीं, अगर हम अभी अच्छे आमाल करेंगे जवानी ही से तो पता नहीं हमें कितना ऊंचा मर्तबा विलायत में मिलेगा। तो ये सोचें और तैयारी करें, कब्रस्तान में जाएं, कब्रस्तान में जाकर के कब्रों को देखें, मौत पर जो किताबें लिखी गई हैं उनको पढ़ें, मौत के बारे में जो गुफ्तगू होती है गुफ्तगू सुने, और दीनी और ईमानी मजलिसों में बैठें। दीनी और ईमानी, जिन मजलिसों में दीन की बात होती है, ईमान की बात होती है, अल्लाह की बात होती है, अल्लाह की मोहब्बत की बात होती है, तज़किया की बात होती है, यकीन की बात होती है, खशियत की बात होती है, इत्तिबाए सुन्नत की बात होती है, उनमें बैठे। इसलिए कि उससे अंदर हमारा जो ईमान है उसे नूर मिलता है, उसे ताजगी मिलती है, हिम्मत बढ़ती है, और आमल पर इंसान आता है, तौबा की तरफ इंसान आता है। बस ये मेहनत जो है वो हमें करते रहना है, हरदम अल्लाह अल्लाह कर, नूर से अपना सीना भर, जिए तो उसका होकर जी, मरे तो उसका होकर मर। एक दिन मरना है आखिर मौत है, कर ले जो करना है आखिर मौत है। न कुछ मालो दौलत न धन जाएगा, फकत साथ तेरे कफन जाएगा। कफन जाएगा, माल दौलत कुछ नहीं, और आमाल जाएंगे, अच्छे आमाल या बुरे आमाल। अगर बुरे आमाल हैं तो फिर कब्र ही से जहन्नम शुरू हो जाएगी, और अच्छे आमाल हैं तो कब्र ही से जन्नत शुरू हो जाएगी। अल्लाह ताला मुझे आपको अमल की तौफीक अता फरमावे। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, वसल्लल्लाहु अला नबीयना मुहम्मद व अला आलिही व असहाबीही अजमईन।